यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गोर्खामा माइक्रोबस दुर्घटना हुँदा 7 जना भारतीय नागरिकको मृत्यु। नेकपा एमाले समानुपातिकतर्फका 16 सांसदको टुंगो लगायो। राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक सांसद चयनका विषयमा आज छलफल गर्ने। विगतका 5 निर्वाचनको तुलनामा यसपटक औसतमा कम मतबदर भएको निर्वाचन आयोगद्वारा जानकारी। कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दोहास्थित नेपाली दूतावासको अनुरोध। र तत्काल इरानसँग कुनै सम्झौता नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गोर्खामा माइक्रोबस दुर्घटना हुँदा 7 जनाको मृत्यु भएको छ। हिजो बेलुका शहीद लखन गाउँपालिका 3 कन्टारमा मनाकामनाबाट फर्कदै गरेको माइक्रोबस सड़कबाट करिब 200 मिटर तल खस्दा 7 जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बागमती प्रदेश 006-8430 नम्बरको माइक्रोबसमा 14 जना तीर्थयात्रु मनाकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सड़कबाट तल खसेको थियो। त्यसमा सवार मध्ये 5 पुरूष र 2 महिला गरी 7 जनाको घटनास्थलमै मृत्यु भएको छ भने 7 जना गम्भीर घाइतेलाई उद्धार गरी तनहुको आबु खैरनी अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक भरत बहादुर विकका अनुसार घटनापछि प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो। मृतक सबै भारतीय नागरिक रहेका छन्। नेकपा एमाले समानुपातिकतर्फको सांसदमा 16 जनाको नामको टुंगो लगाएको छ। एमालेको भक्तपुरमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजाति समूहबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त साक्यलाई सिफारिश गरिएको हो। यस्तै खस आर्यतर्फबाट पद्मा अर्याल, टुका भद्र हमाल, यशुदा कुमारी बराल, गुरू प्रसाद बराल र पुष्पराज लाई सिफारिश गरेको नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। यसै गरी बैठकले थारू समुदायबाट कृपाराम राणा, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी, मधेसी समुदायबाट रिंगला यादव, यशोदा कुमारी यादव र चन्द्रेश्वर मण्डल, मुस्लिम समुदायबाट साजिदा सिद्दिकीलाई सिफारिश गर्ने निर्णय भएको एमाले जनाएको छ। बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओली तथा एमाले केन्द्रीय सदस्य कृष्ण थापा तथा पूर्व केन्द्रीय सदस्य खगेन्द्र राईको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज बस्दैछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेद्वार सिफारिश गर्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक आजका लागि सारिएको थियो। समानुपातिकतर्फका नामावली टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो 1 बजे बस्ने बैठकमा समानुपातिक बन्द सूचीमा रहेका उम्मेद्वार मध्ये दलले प्राप्त गरेको सीट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। त्यस्तै आज नै नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक तर्फको सूचीको टुंगो लगाउँदैछ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 4.7% मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणालीमा परिमाणमा 4.7% मत बदर भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले बताउनुभयो। यसअघि विक्रम सम्म 2079 मक्सिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 5.06% र 2074 सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा 5.18% मत बदर भएको उहाँले बताउनुभयो। यस्तै विक्रम सम्म 2070 मक्सिर 4 गते सम्पन्न दोस्रो संविधान सभा सदस्य निर्वाचनमा 4.96% र 2064 साल चैत 28 गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा 5.15% मत बदर भएको आयोगले जनाएको छ। यसरी विगतका पाँचवटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको आयोगले जनाएको हो। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै जननिर्वाचित सरकार गठनको तयारी अहिले चलिरहेको छ। फागुन 21 गतेको निर्वाचनमा फराकिलो जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनसँगै देशको आर्थिक सामाजिक वातावरण र जलवायु क्षेत्रमा के कस्ता योजना ल्याउन सक्ला त संवाददाता बालिका मादेनको रिपोर्ट।
फागुन 21 को चुनावी दौड़मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई नजिकको मत केवल एउटा राजनीतिक दलको जीत मात्र नभई नेपाली जनतामा निकै समयदेखि गढ़ेको वृतृष्णा नैराश्यतामाथि पलाएको आशा र परिवर्तनको तीव्र चाहनाको प्रतिविम्बको रूपमा चित्रित गरिएको छ। दशकौंदेखि सीमित राजनीतिक दल सत्तासीन हुनु उही अनुहारको बारम्बार म्युजिकल चियरको खेलले सृजित राजनीतिक अस्थिरताले उब्जाएको नैराश्यतालाई जनताले जेएनजी आन्दोलन हुँदै निर्वाचन मार्फत परिवर्तन र आशाको रूपमा व्यक्त गरिएको विश्लेषण पनि गरिएको छ। चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पत्रका रूपमा वातावरण क्षेत्रमा चुरे संरक्षण, फोहोर व्यवस्थापन, स्वच्छ वातावरण लगायतका 6 काम गर्ने भनी घोषणा गरेको थियो। तर चुनावी घोषणाका साथै हाल नेपालले वातावरण क्षेत्रमा चाल्नुपर्ने कदमहरू वृहत रहेका छन्। यसै सन्दर्भमा अब पनि सरकारले वातावरण क्षेत्रको मुद्दालाई प्रमुख मुद्दाका रूपमा अघि बढ़ाएर काम गर्नुपर्ने सुझाव दिनुहुन्छ वातावरण अनुसन्धानकर्ता गोविन्द पोखरेल।
हरेक विषयहरू वातावरणसँग जोड़िएका हुन्छन्, हेर्ने सासदेखि पिउने पानीसम्म र स्वास्थ्यसँग पनि वातावरणसँग जोड़िएको हुन्छ होइन। अब यो चाहिँ अन्तर्राष्ट्रिय दाती निकायहरूसँग चाहिँ नेपालले अब ऋण लिने होइन क्या, नबिजामुखी अनुदान र प्रविधि हस्तान्तरणमा चाहिँ अब बार्गेनिङ पावरलाई चाहिँ बढाउनुपर्छ। अब अर्को हाम्रो परियोजनाहरू चाहिँ यो गोष्ठीमा केन्द्रित हुने भन्दा पनि तल्लो तहको समुदायको चाहिँ यो उत्थान र जलवायुको अनुकूलनमा खर्च हुनुपर्छ भन्ने लाग्छ मलाई। प्रदूषक स्रोतको उचित रूपमा प्रयोग गर्यो भने वायु प्रदूषण हटाउनको लागि चाहिँ हामीले ऋण लिनु पर्दैन क्या, भएकै पैसा यहाँ भएकै बजेटहरूलाई नै त्यसलाई मिटिगेसन गर्नको लागि हामीले सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो कानुनहरू रियाक्टिभ कानुन होइन क्या, प्रोएक्टिभ कानुनहरूमा चाहिँ फोकस गर्नुपर्छ।
सरकारले वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै दिगो विकासको अवधारणालाई आत्मसात गरी हिमाल र वन जंगलको संरक्षण मार्फत हरित अर्थतन्त्रको विकासमा जोड़ दिनुपर्नेछ, जसका लागि देशको क्षमता र आवश्यकताहरूको पहिचान गरी नेपालले आफ्नो कूटनीतिक क्षमतालाई बलियो बनाउन आवश्यक रहेको पनि अनुसन्धानकर्ता पोखरेलको भनाइ छ।
एउटा राम्रो पक्ष अर्को चाहिँ अलिक सरकारले के गर्न सक्छ भन्दाखेरि चाहिँ यो जलवायु कूटनीतिलाई चाहिँ अलिकति पकड बनाउन सक्ने पर्याप्त आधारहरू छन् यसमा। अब नेपालले चाहिँ अरूले दिएको एजेन्डामा चाहिँ नेपाल जलवायु परिवर्तनको विषयमा जाने होइन कि, नेपालले चाहिँ आफ्नै देशको आवश्यकता क्लिन एनर्जीमा अहिले जस्तै जान सक्ने कुराहरू भए, ऊर्जामा रूपान्तरण गर्न सक्ने विषयहरू, अनि दिगो वन व्यवस्थापनको कुराहरूमा चाहिँ दार्जिलिङ निकायलाई चाहिँ नेपालमा चाहिँ लगानी गरौँ गरौँ खालको जस्तो वातावरण चाहिँ बनाउन सक्नुपर्छ। यसको लागि चाहिँ क्लाइमेट डिप्लोमेसीमा जानुपर्छ भन्ने हो।
वातावरणीय समस्या र यसको समाधान मात्र नभई यसले सृजना हुने अवसरहरूको पनि नेपाल जस्तो जलवायुको हिसाबले संवेदनशील मुलुकले अपनाउनुपर्ने कार्यशैली र कूटनीतिक क्षमतालाई सुदृढ गर्नुपर्नेछ। नेपाली जनताले नयाँ नेतृत्वमाथि देखाएको भरोसाको कसीमा उत्कृष्ट साबित हुन अबको सरकारले आर्थिक सामाजिक रूपान्तरणका साथै वातावरणीय क्षेत्रको चुनौती र अवसरलाई पहिचान गरी यसको कुशल प्रयोग गर्नु जरूरी देखिन्छ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो संवाददाता बालिका मादेन। कतारको दोहास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन अनुरोध गरेको छ। दूतावासले हिजो सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो। मध्य पूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमति पत्र कतार आईडी भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहा स्थित तासिर साउदी भिसा सेवा केन्द्र मार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ। आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर 5060622 थप जानकारीका लागि सम्पर्क गर्न सक्ने पनि दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान सिप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गैर आवासीय नेपाली संघको 12 विश्व सम्मेलनको हिजो काठमाण्डुमा शुभारम्भ गर्दै उहाँले प्रवासी नेपालीलाई मुलुकको आर्थिक सामाजिक र विकासमा साझेदार हुन आह्वान गर्नुभयो। परराष्ट्र मन्त्री शर्माले अन्तर्राष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सम्य शक्ति वृद्धि गर्न संघले सेतुको काम गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। उहाँले संघको संरक्षण तथा प्रवर्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शर्माले अन्तर्राष्ट्रिय तहमा भएका द्वन्द्वका कारण त्यहाँ स्थित नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुहुँदै आपतकालीन अवस्थामा उनीहरूलाई सहयोगका लागि परराष्ट्र मन्त्रालयका साथै सम्बन्धित मुलुक स्थित नेपाली नियोग मार्फत उद्धार उडान सञ्चालन गरेको जानकारी दिनुभयो। अबको छ महिनाभित्र राहदानी आवश्यक पर्ने नागरिकलाई छिटो भन्दा छिटो राहदानी लिने प्रक्रिया शुरू गर्न राहदानी विभागले अनुरोध गरेको छ। अबको दुई महिनाभित्र जति आवश्यक परे पनि धान्न सक्ने गरी राहदानी पुस्तिकाको मौजदात विभागसँग रहेको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो। विभागले नयाँ प्रणाली मार्फत विद्युतीय राहदानी जारी गर्ने तयारी थालेको छ। अबको दुई महिनापछि नयाँ प्रणालीमा जाँदै गर्दा राहदानी वितरणमा अवरोध आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी तत्काल आवश्यक परेका सहित छ महिनाभित्र चाहिनेलाई छिटो राहदानी लिन विभागले आम नागरिकलाई आह्वान गरेको हो। राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न राहदानी प्रणाली राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेको महानिर्देशक अर्यालले जानकारी दिनुभयो। गत भदौ 23 र 24 गते भएको युवा पुस्ता आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट संकलन गरिएको नाम अनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। आन्दोलनमा देशभरिका 900 अस्पतालमा 2638 घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उहाँले बताउनुभयो। विवरण अनुसार गत असोज 31 गते 2522, गत माघ 4 गते 77 र यही फागुन 29 गते थप 39 घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने डिलरलाई 50,000 रूपियाँ जरिवाना गरेको छ। प्रशासनले हिजो गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा नम्बर 6 जरेबरमा रहेको भण्डारी ट्रेडर्समा 48 ग्यास सिलिण्डर लुकाएको अवस्थामा फेला परेको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले 50,000 जरिवाना गरिएको जानकारी दिनुभयो। टोलीले पोखराको 5 ग्यास डिलरको हिजो अनुगमन गरेको थियो। बागलुङको ढोरपाटन नगरपालिकाको 9 वडामा फैलिएको दादुरा नियन्त्रणका लागि 4617 बाल बालिका र किशोर किशोरीलाई खोप लगाइएको छ। ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका 6763 बाल बालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्य अनुसार पहिलो दिन नै 4617 जनालाई खोप लगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। यस्तै छुटेका बाल बालिका र किशोर किशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने उहाँले बताउनुभयो। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 7, 8 र 9 दादुरा रोगका 74 जना बिरामी यसअघि फेला परेका थिए। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। मन्त्री परिषदले जारी गरेको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश 2082 राजपत्रमा प्रकाशित भएको छ। यो आदेश मार्फत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग प्रवर्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढ़ाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य रहेको छ। आदेश अनुसार नेपाल आयल निगमले उपलब्धता अनुसार प्रति लिटर पेट्रोलमा अधिकतम 10% इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकता अनुसार मन्त्री परिषदले यो अनुपात घटबढ़ गर्न सक्ने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ। गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल 6799 विपदका घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 11 महिनामा विपदमा परेर 464 जनाको ज्यान गएको छ। विपदका घटनाका कारण 38 जना बेपत्ता हुँदा 1814 घाइते भएका छन्। विपदका कारण 12,458 घर परिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढ़ी आग लागेका घटना भएका छन्। 3,339 आग लागेका घटना हुँदा 98 जनाको ज्यान गएको छ। यस अवधिमा बाढ़ीका 318, पहिरोका 590, भारी वर्षाका 429, चट्याङका 367, सर्पदंशका 592, डडेलोकको 246 घटना भएका छन्। यस्तै हावाहुरीका 292, जनावर आक्रमणका 488, लेक लागेका 119 घटना भएका छन्। हिम पहिरोका 5, भूकम्पका 7, डुंगा पल्टेर 2 घटना घटेका छन्। त्यसै गरी फागुन 29 गते बिहानदेखि 30 गते बिहानसम्म कुल 29 विपदका घटना भएको प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता सम्भव भए पनि हालका शर्तहरू पर्याप्त नभएकाले अहिले सम्झौता नगर्ने बताउनु भएको छ। अमेरिकी संचार माध्यम एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उहाँले सम्भावित सम्झौतामा इरानले आणविक कार्यक्रम त्याग्ने प्रतिबद्धता आवश्यक पर्ने बताउनु भएको छ। ट्रम्पले हर्मुज जलडम्बरू मध्येको सुरक्षा गर्न केही देशहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए पनि तर ती देशहरूको नाम खुलाउनु भएन। उहाँले इरानको प्रमुख तेल निर्यात केन्द्र खारगट टापुमा अमेरिकाले पूर्ण रूपमा क्षति पुर्याएको दावी गर्दै आवश्यक परे फेरि आक्रमण गर्न सक्ने संकेत पनि दिनुभएको छ। तेलको मूल्य बढ़ने चिन्तालाई भने ट्रम्पले अस्वीकार गर्दै विश्वमा पर्याप्त तेल र ग्यास उपलब्ध रहेको बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएकोले लगानी गरी लाभ लिन गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएको 12 वार्षिक साधारण सभा अन्तर्गत लगानी सम्बन्धी पहिलो सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बन्दै गएको उल्लेख गर्दै जलविद्युत पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले चालू 16 योजनाले लिएको विकासको लक्ष्य हासिल गर्न नेपाललाई वर्षेनी 15 खर्बको लगानी आवश्यक हुने उल्लेख गर्दै त्यसका लागि गैर आवश्यक नेपालीहरूले लगानी गर्न सक्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई 100 अर्बको बनाउन गैर आवश्यक नेपालीहरूको लगानी अपरिहार्य रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा, गैर आवश्यक नेपाली संघका पूर्व अध्यक्षहरू तथा उपाध्यक्षहरूले गैर आवश्यक नेपालीहरूले नेपालमा लगानी गर्न अझै धेरै समस्याहरू रहेको बताउनु भएको थियो। वाणिज्य ब्याङ्कहरूले चैत महिनाका लागि ब्याज दर घटाएर नयाँ ब्याज दर प्रकाशित गरेका छन्। प्रकाशित ब्याज दर अनुसार ब्याङ्कहरूको अधिकतम औसत ब्याज दर फागुन महिनाको तुलनामा घटेको छ। फागुन महिनामा 4.56% बिन्दु रहेको ब्याङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याज दर चैतमा 4.49% बिन्दुमा झरेको छ। त्यस्तो निक्षेपमा ब्याङ्कहरूको अधिकतम औसत ब्याज दर 0.07% बिन्दुले घटेको छ। हाल सञ्चालनमा रहेका 20 वाणिज्य ब्याङ्कहरू मध्ये 6 वाणिज्य ब्याङ्कहरूले ब्याज दर घटाएका छन् भने 14 वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्। चैत महिनाका लागि सबैभन्दा बढी ब्याज दर घटाउनेमा नेपाल ब्याङ्क रहेको छ। इलामका चिया बगानमा यस वर्षको पहिलो चिया टिपाई शुरू भएको छ। फर्स्ट फ्लस भनेर चिनिने यस्तो चियाको टिपाईलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ। फागुनको अन्तिम सातादेखि उत्पादन शुरू भएको चियाले उद्योगी र किसानलाई वार्षिक आमदानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताउनुभयो। चियाको कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा यसको माग पनि बढ़ी हुने गरेको व्यवसायीहरूले बताएका छन्। नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालित 3 दिने नेपाल फार्मा एक्सपो काठमाडौँमा सम्पन्न भएको छ। फार्मामा नवीनता भोलिका लागि स्वास्थ्य भन्ने सन्देशका साथ यही फागुन 28 एक्सपो आयोजना भएको थियो। एक्सपोमा 200 भन्दा बढी प्रदर्शनी कक्षहरू राखिएका थिए। कुल प्रदर्शनी कक्ष मध्ये 90% भन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको थियो। पर्वत जिल्लाको जलजला गाउँपालिकाले उद्यमीहरूलाई बिना धितो ऋण उपलब्ध गराएर उद्यमशीलताको बाटोमा अघि बढ़ाएको छ। 3 वर्ष अघि शुरू भएको त्यस प्रकारको कार्यक्रमबाट हालसम्म 50 जनालाई 50 लाख रकम बिना धितो लगानी गरेको गाउँपालिकाले जनाएको छ। विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनौट भएका उद्यमीहरूलाई किस्ताबन्दीमा फिर्ता गर्ने गरी 1 उद्यमीलाई 1 लाखका दरले अनुदान उपलब्ध गराएको गाउँपालिकाले उल्लेख गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार रमेश टमाटाबाट।
आइची नागोया एसियाली खेलकुदको प्रवर्धन तथा सफलताको कामना गर्दै शनिबार एसियन गेम्स फर रन आयोजना गरिएको छ। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटी एनओसीले आयोजना गरेको फन रन एनओसी भवनको प्रांगणमा एक कार्यक्रमबीच शुरू भएर बीएनबी हस्पिटल गेट, ग्वारको चोक हुँदै पाटन दरबार स्क्वायर, कार्तिक डबली मंगल बजारमा पुगेर टुंगिएको थियो। सो फन रनमा एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाड़ी र प्रशिक्षक सँगै अन्य खेलाड़ी, प्रशिक्षक, ओलम्पियन, खेल संघ संस्थाका पदाधिकारी, कूटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र संचारकर्मी गरी करिब 1000 सहभागिता रहेको थियो। सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले फर रन आइची नागोया एसियाडको प्रवर्धनका लागि मात्र नभई जापानमा हुने आगामी एसियाडमा नेपालको सहभागिता सन्देश दिलाउन र सो एसियाडको सफलताको कामनाका लागि आयोजना गरिएको बताउनुभयो। क्रिकेट प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य जगत टमट्टालाई 50,000 रूपियाँ राशिको चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गरिएको छ। आफ्नो 25 वार्षिक उत्सव रजत जयन्ती तथा अभिभावक दिवसको अवसर पारेर धनगढ़ीमा रहेको चैतन्य पाठशालाले शनिबार उहाँलाई सो पुरस्कार प्रदान गरेको हो। टमटाले खेलकुद क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गरिएको विद्यालयका कार्यकारी प्रमुख गणेश प्रसाद जोशीले जानकारी दिनुभयो। प्रशिक्षक टमटा लामो समयदेखि क्रिकेट खेलको विकास, खेलाड़ी उत्पादन तथा खेल संस्कृतिको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको छ। क्याम्पा कोहलपुर प्राइड लीग केपीएल राष्ट्रिय टी20 क्रिकेट प्रतियोगिताबाट 2 टीम बाहिरिएका छन्। लगातार 2 खेलमा हार बेहोरेसँगै एसपीए कलेज धनगढ़ी र हिमालयन क्रिकेट एकाडेमी प्रतियोगिताबाटै बाहिरिएका हुन्। यो सँगै सेमी फाइनल प्रवेश गर्ने 4 टोलीको टुंगो लागेको छ। ग्रुप एबाट युनाइटेड भिजन क्रिकेट क्लब र ब्राइटल्याण्ड स्कूल नेपालगंज रहेका छन्। यस्तै ग्रुप बीबाट भने कोहलपुर स्पोर्ट्स एकाडेमी र न्यू होराइजन स्पोर्ट्स क्लब रहेका छन्।
अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाड़ी भागका थोरै स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:14 भयो भने सूर्यास्त भरे साँझ 6:12 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गोर्खामा माइक्रोबस दुर्घटना हुँदा 7 भारतीय नागरिकको मृत्यु। नेकपा एमाले समानुपातिक तर्फका 16 सांसदको नाम टुंगो लगायो। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक सांसद चयनका विषयमा आज छलफल गर्ने। विगतका 5 निर्वाचनको तुलनामा यसपटक औसतमा कम मतबदर भएको निर्वाचन आयोगद्वारा जानकारी। कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दोहा स्थित नेपाली दूतावासको अनुरोध। र तत्काल इरानसँग कुनै सम्झौता नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।